समाचार,
आर्थिक विश्लेषण,
व्यवसाय शिप र अवसर,
उत्पादन उपभोक्ता र बजार,
अर्थ जगत को प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, थाहा संचार नेटवर्क मा,
इकोनोमिक टाइम्स, पैसा मात्र होइन, सफल व्यवसाय का लागि सही सूचना जरूरी छ।
नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ हेडलाइन्सबाट। हुलाकी राजमार्ग म्या सकिन 7 महिना मात्रै बाँकी, तर 250 किलोमिटर सडक र 50 पुलको ठेक्का अझै पनि भएन। वैदेशिक रोजगारीमा गएका 1% कामदारले पनि दिएनन् आरक्षण सेयर आवेदन। करिब 47 लाख नेपाली कामका लागि विदेशिएका छन्, तर उनीहरूकै लागि आरक्षण गरिएको सेयरमा 8,000ले मात्रै आवेदन दिए। बैङ्कले नियम विपरीत उठाएको 4,66 करोड ब्याज पुसमै फिर्ता गर्नुपर्ने, तोकिएको अवधिमा रकम फिर्ता नगरे कारवाही गर्ने राष्ट्र बैङ्कको चेतावनी। भारतद्वारा 50,000 मेट्रिक टन गहुँको कोटा निर्धारण, 65 करोडको गहुँ आयात। मङ्सिरमा 77% घट्यो वैदेशिक लगानी, 295 बिजनेस भिसा सिफारिस। र विकासशीलमा स्तरोन्नति नेपालका लागि लाभभन्दा चुनौती बढी। चालु आर्थिक वर्ष 2079-80 सम्पन्न गर्नुपर्ने राष्ट्रिय गौरवको हुलाकी राजमार्ग, अझै 50 वटा पुल र 205 किलोमिटर सडकको ठेक्का आह्वान गर्न बाँकी रहेको छ। सरकारले तोकेको म्यादअनुसार आयोजना सम्पन्न गर्न अब 7 महिना मात्रै बाँकी छ, तर निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम समय समेत आयोजना अन्तर्गत 13% सडकको कालोपत्र र 20% पुल निर्माण ठेक्का आह्वान नै गर्न सकेको छैन। 2064-65 सुरु गरेको यस आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षमा सम्पन्न गरिसक्नुपर्ने सरकारको म्याद छ, तर आयोजनाको पछिल्लो प्रगति विवरण अनुसार चालु आर्थिक वर्षमै आयोजनाको निर्माण कार्य सम्पन्न नहुने पक्का भइसकेको छ। बाँकी पुल र सडक निर्माणको ठेक्का आह्वान गर्नेदेखि निर्माण कम्पनी छनौट गर्दासम्मको प्रक्रिया पुरा गर्न नै महिना र त्यसपछिको निर्माण कार्य सम्पन्न गर्न थप 2-3 महिना समय लाग्ने अनुमान छ। यसका अलावा निर्माणाधीन अन्य संरचनाको कार्य सम्पादन पनि चुस्त छैन। त्यो अवस्थामा चालु आर्थिक वर्षमै हुलाकी राजमार्गको निर्माण सम्पन्न नहुने स्वयं सडक विभागका अधिकारीहरूले बताएका छन्। तराईका बस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित अर्को पूर्व पश्चिम राजमार्ग यसका रूपमा यसलाई अघि बढाइएको थियो। पूर्वी झापा जिल्लाको कचनादेखि सुरु हुने यो सडक पश्चिम कञ्चनपुर जिल्लाको दोधरा चाँदनीसम्मको भूभागलाई जोड्नेछ। यस सडकको कुल लम्बाइ भने 1,879 किलोमिटर हुनेछ। यस राजमार्गमा 250 मोटरेबल पुल बन्ने उल्लेख गरिएको छ। तोकिएको समयमा आयोजना नबन्दा यसको लागत बढेको बढी छ। सुरुमा यस आयोजनाको लागत 65,20 करोड रुपियाँ हुने अनुमान गरिएको थियो। अहिले यसको अनुमानित लागत बढेर 84,33 करोड रुपियाँ पुगेको छ। यस समयमा काम नहुँदा झन्डै 20 अर्बले लागत बढ्ने देखिएको छ। आयोजना नेपाल सरकारका साथै भारतले अनुदान लगानी समेत गरेको छ। तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले 2047 नेपाल भ्रमण गर्दा हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यता सडक विभागका महानिर्देशक अर्जुनजङ थापाले बजेट अभावकै कारण आयोजना निर्माणको कार्य सुस्त भएको बताउनु भएको छ। सरकारले यस आयोजनाका लागि पर्याप्त बजेट नदिँदा यस्ता समस्या आएको हो। उहाँले भन्नुभएको छ, सरकारले जति बजेट विनियोजन गर्थ्यो त्यसअनुसार नै आयोजनाको काम अगाडि बढाएका थियौँ, तर निर्माणको कार्य तोकिएको समयमा सम्पन्न नहुने देखिएको छ। बाँकी रहेको पुल तथा सडकको ठेक्का आह्वान गर्ने तयारी रहेको पनि जानकारी दिनुभएको छ। चालु आर्थिक वर्षमा पनि आयोजनाको लक्ष्यभन्दा अत्यन्तै न्यून प्रगति देखिएको छ। विभागले चालु आर्थिक वर्षमा पहिलो त्रैमासमा 20 किलोमिटर सडक कालोपत्र गर्ने र 1 वटा पुल निर्माण बनाउने लक्ष्य लिएको थियो, तर पहिलो त्रैमासमा अर्थात् असोज मसन्तसम्म 4 किलोमिटर सडक मात्रै कालोपत्र भएको छ। पुलतर्फको प्रगति भने शून्य रहेको सडक विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ। विभागले चालु आर्थिक वर्षमा 180 किलोमिटर सडक कालोपत्र र 16 पुल निर्माण गर्ने लक्ष्य लिएको थियो। यही गतिमा काम भएमा चालु आर्थिक वर्षमा लक्ष्य समेत प्राप्ति नहुने देखिएको छ। सरकारले चालु आर्थिक वर्षमा यस आयोजनालाई 6,71,37,00,000 रुपियाँ बजेट विनियोजन गरेको थियो। त्यसमा 1,29,76,00,000 रुपियाँ पहिलो त्रैमासमा छुट्याइएको छ, तर पहिलो त्रैमासमा 24,57,00,000 रुपियाँ मात्रै खर्च भएको उल्लेख गरिएको छ। हुलाकी राजमार्ग म्यास सकिन 7 महिना मात्रै बाँकी, तर 250 किलोमिटर सडक र 50 पुलको ठेक्का अझै लागेन। नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। वाणिज्य बैङ्कहरूले नियम विपरीत ब्याज बढाए असुलेको रकम यही पुसभित्रै ऋणलाई फिर्ता गर्नुपर्ने भएको छ। राष्ट्र बैङ्कले सञ्चालनमा रहेका 25 वाणिज्य बैङ्कलाई प्रिमियम बढाएर ऋणबाट नियम विपरीत असुलेको कुल 4,66,00,000,000 रुपियाँ फिर्ता गर्न निर्देशन दिएको। राष्ट्र बैङ्कले ती बैङ्कलाई रकम गर्ने प्रतिबद्धता गराएर मात्र गत आर्थिक वर्षको साधारण सभाबाट अनुमति दिएको छ। शुक्रबारसम्म कृषि विकास बैङ्क बाहेक सबै वाणिज्य बैङ्कले साधारण सभा गर्न अनुमति पाएका छन् भने आधाभन्दा धेरैले सम्पन्न नै गरिसकेका छन्। कृषि विकास बैङ्कले भने पुसभित्रै साधारण सभा गर्न नसक्ने भएको छ। बैङ्कले प्रिमियम बढाएर नियम विपरीत असुल गरेको ब्याज उल्लेखित तथ्याङ्क समावेश गरेको छैन। यद्यपि साधारण सभाका लागि अनुमति दिँदा उक्त बैङ्कलाई पनि बढी असुलेको ब्याज फिर्ता गर्न लगाउने राष्ट्र बैङ्कले जनाएको छ। साधारण सभाको अनुमति पाएका सबै वाणिज्य बैङ्कले बढी ब्याज असुलेको राष्ट्र बैङ्कले भेट्टाएको छ। सबैभन्दा बढी एनआइसी एसियाले 48 करोड, नोबेल बैङ्कले 47 करोड, ग्लोबल आइएमएले 45 करोड रुपियाँ रहेको छ। सबैभन्दा कम स्ट्यान्डर्ड चार्टरले करिब 48,00,000 रुपियाँ मात्र ब्याज फिर्ता गर्नुपर्ने भएको छ। पुसभित्र रकम फिर्ता नपाए सुरुमा सम्बन्धित बैङ्कमा सम्पर्क गर्न र त्यति गर्दा पनि पैसा नपाए राष्ट्र बैङ्कमा उजुरी गर्न ऋणीलाई राष्ट्र बैङ्कले सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताउनु भएको छ। प्रतिबद्धता गरेभन्दा बढी ब्याज फिर्ता गर्नुपर्ने व्यवस्था आए बैङ्कहरू चालु आर्थिक वर्षको खर्चबाट भए पनि दिनुपर्छ। उहाँले भन्नुभएको छ, यही पुसभित्र तोकिएको ब्याज फिर्ता नगर्ने बैङ्कलाई कानुन बमोजिम कारवाही हुन्छ। गत साउन यता पनि बैङ्कले नियम विपरीत प्रिमियम बढाएको भए त्यो पनि फिर्ता गर्न निर्देशन दिएको ढकालले जानकारी दिनुभयो। अब राष्ट्र बैङ्कले फेरि सुपरिवेक्षण गर्दा प्रिमियम बढाएको बढे ब्याज असुली गरेको भेटिने भएको छ। उहाँले थप्नुभएको छ, सही अनुसार नियम विपरीत बढाएको सबै ब्याज तोकिएको समयमा फिर्ता गर्न भनेका छौँ। सुरुमा बैङ्क र ऋणीबीच सम्झौता गरेर ऋण प्रवाह गरेपछि कर्जा अवधिभर प्रिमियम आधार दरमा थप गर्ने ब्याज दर बढाउन नपाएको राष्ट्र बैङ्कको निर्देशन रहेको छ। उक्त निर्देशन विपरीत परिपक्व अवधिमा नसकिँदै बैङ्क तथा वित्तीय संस्थाले प्रिमियम बढाएर ग्राहकबाट बढी ब्याज असुल्दै आएका छन्। निर्देशन विपरीत असुलीको बढी ब्याज फिर्ता गर्न राष्ट्र बैङ्कले यसअघि नै बैङ्क तथा वित्तीय संस्थालाई भनेको थियो। विकास बैङ्क, फाइनेन्स कम्पनी, लघु वित्त वित्तीय संस्था समेत जोड्दा फिर्ता गर्नुपर्ने यस्तो रकमको 1,25,00,000,000,000 बढी हुने स्रोतको दावी रहेको छ। बैङ्क तथा वित्तीय संस्थाले धेरै ब्याज बढाएकोले ब्याज घटाउन माग गर्दै निजी क्षेत्रबाट चर्को दबाव आइरहेको समयमा नियम विपरीत असुली गरेको ब्याज फिर्ता गर्नुपर्ने बाध्यकारी निर्देशन राष्ट्र बैङ्कले दिएको छ। बैङ्कले नियम विपरीत उठाएको 4,66,00,000,000 ब्याज पुसमै फिर्ता गर्नुपर्ने कान्तिपुर दैनिकमा समाचार रहेको छ। भारतले नेपालमा गहुँ निर्यातका लागि कोटा निर्धारण गरेको छ। रुस युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षा सङ्कटको सङ्केत देखिएपछि गत 30 वैशाखमा भारतले नेपालमा गहुँ निर्यातको प्रतिबन्ध लगाएको थियो। लामो समयसम्म आयात प्रतिबन्ध लाग्दा बजारमा गहुँको अभाव भई मिल बन्द हुन थालेपछि उद्योगीले खुला गर्न माग गरेका थिए। उद्योगी व्यवसायले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत भारतलाई वार्षिक 8,00,000 मेट्रिक टन गहुँ आयात गर्न माग गरेकोमा भारतले 50,000 मेट्रिक टन मात्रै अनुमति दिएको छ। भारतले आगामी 4 महिनाभित्र आयात गरिसक्ने गरी 50,000 मेट्रिक टन गहुँ आयातको अनुमति दिएको जानकारी मन्त्रालयले गराएको छ। नेपाल फ्लोर मिल एसोसिएसनका अध्यक्ष कुमुद दुगडले 50,000 मेट्रिक टन गहुँले 20 देखि 25 दिनलाई मात्रै पुग्ने हुँदा अभाव कायम रहने बताउनु भएको छ। दुगडले भन्नुभयो, हाल 10 दिनलाई मात्रै पुग्ने गहुँको मौद्दा छ। भारतले कोटा निर्धारण गरेको 50,000 टन गहुँले 1,000 बजारको माग धान्न सक्दैन। आगामी चैत मध्यसम्म 38 मैदा उद्योगलाई 2,50,000 मेट्रिक टन गहुँको आवश्यक पर्ने भारतले उपलब्ध गराउने यो परिणाम 20% आवश्यकता मात्र पूर्ति हुने दुगडले बताउनु भएको छ। बजारमा गहुँको अभाव हुँदा चोरी तस्करीबाट आएको गहुँले माग धानिरहेको उहाँको दावी रहेको छ। कच्चा पदार्थ अभावले गर्दा हाल मुलुकभर रहेका 38 मैदा मिल रहेकोमा 50% बन्द रहेको र सञ्चालनमा रहेका मिल पनि दिनमा 4 देखि 5 घन्टा मात्र चल्ने गरेको उद्योगीको भनाइरहेको छ। शङ्का अनुसार 7 दिनदेखि गहुँको आयात नहुँदा अधिकांश मिल बन्द अवस्थामा रहेको छन्। वैशाख 30 गते भारतले गहुँ निर्यात प्रतिबन्ध लगाएपछि नेपालले गहुँको आयात खुलाउन पटक पटक पत्रचार गरेको थियो। सो पत्रको जवाब भारतले नेपाललाई चाहिने गहुँको परिणाम माग रहेको छ। शङ्का अनुसार स्वदेशी मैदा उद्योगलाई वार्षिक 10 लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने गरेकोमा 4 लाख मेट्रिक टन स्थानीय उत्पादन र बाँकी 6 लाख मेट्रिक टन गहुँ आयात गर्नुपरेको छ। मैदा, आटा, पास्ता, बिस्कुट लगायतका उत्पादन गहुँबाट हुने गर्छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष 2078-79 7,16,000 हेक्टर क्षेत्रफलमा 21,44,568 मेट्रिक टन भएको छ। आर्थिक वर्ष 2077-78 7,11,000 हेक्टर खेती भई 20,09,000 मेट्रिक टन उत्पादन भएको देखिएको छ। भारतद्वारा 50,000 मेट्रिक टन गहुँको कोटा निर्धारण, 65 करोडको गहुँ आयात, गोर्खापत्र दैनिकमा समाचार रहेको छ। थाहा सञ्चार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
होइन, आज पनि चट्ट पर कता हो दाजु?
कहाँ हुन्छ गरे, कृषि विकास बैङ्क जान लागि छु।
ए, आज पनि कृषि विकास बैङ्क? आज चाहिँ किन नि?
अन्तखेरि नयाँ नयाँ योजना, नयाँ नयाँ सुविधा ल्याएको ल्याइ गर्छ गरे, अन्त जानु पर्यो नि त कृषि विकास बैङ्क।
फेरि के ल्यायो त्यस्तो नयाँ योजना कृषि विकास बैङ्कले?
के हुन्छ गरे, 16 वर्ष मुनिका बच्चाहरूको उज्जवल भविष्यका निम्ति छोरी छोरा जीवन समुन्नत मुद्दती खाता ल्याएको छ गरे।
ओहो, हो र, के रहेछ त्यसमा भन्नुहोस् त?
के हुन्छ के अरे, 16 वर्ष मुनिका बालबालिकाले न्यूनतम 20,000 रुपियाँमा खाता खोल्न मिल्ने आकर्षक ब्याज दर सहित छोरी छोरा जीवन समुन्नत मुद्दती खाता ल्याएको छ। अब तपाईँलाई पनि मिल्छ भनेदेखि गएर खोलिहाल्नु, छोरा छोरीको भविष्यको कुरा।
आहा, यो त गजब रहेछ, म पनि आजै कृषि विकास बैङ्कमा गएर छोरा छोरीको खाता खोलिदिइहाल्छु।
हो त के अरे, यसरी बेलैमा कृषि विकास बैङ्क कहाँ गएर छोरी छोरा जीवन समुन्नत मुद्दती खाता खोलिदियो, भोलि आफू तलमाथि पऱ्यो भने पनि ढुक्क भयो नि त, छोरा छोरीको भविष्य बनेन।
कृषि विकास बैङ्कले 16 वर्ष मुनिका बालबालिकाले न्यूनतम 20,000 रुपियाँमा खोल्न मिल्ने आकर्षक ब्याज दर सहितको छोरी छोरा जीवन समुन्नत मुद्दती खाता ल्याएको छ। तपाईँ पनि नजिकैको कृषि विकास बैङ्कमा आजै सम्पर्क गर्नुहोस् है।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। वैदेशिक रोजगारीमा गएका कामदारका लागि सरकारले आरक्षण गरेको प्राथमिक सेयर कम आकर्षण देखिएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त कम्पनीले सेयर निष्कासन गर्दा वैदेशिक रोजगारीमा गएका कामदारका लागि 10% सेयर अनिवार्य रूपमा छुट्याउनु पर्ने व्यवस्था गरिएको छ। तर यसरी आरक्षण गरिएको सेयर वैदेशिक रोजगारीमा गएका आकर्षण अनपेक्षित रूपमा देखिएको छैन। वैदेशिक रोजगारीमा गएका कुल कामदारको 1% पनि आरक्षण सेयरको लागि आवेदन नहालेको सरकारी तथ्याङ्क रहेको छ। सुपर माई हाइड्रोपावर कम्पनीले गत मङ्सिर 31 गते वैदेशिक रोजगारीमा गएका कामदारका लागि प्राथमिक सेयर निष्कासन गर्यो। आइपिओको लागि आवेदन दिने पुस 6 गते अन्तिम दिन थियो। अन्तिम दिनसम्म 8078 जना कामदारले आइपिओका लागि आवेदन दिए, तर यो सङ्ख्या वैदेशिक रोजगारीमा रहेका कुल कामदारको सङ्ख्याको 1% मात्रै होइन। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन 2022 का अनुसार हालसम्मै वैदेशिक रोजगारी विभागबाट श्रम स्वीकृति लिएर 47 लाख नेपाली कामदार विदेशिएका छन्। सरकारको तथ्याङ्कको आधार मान्य हो भने आवेदन दिने कामदारको हिस्सा 0.17% रहेको छ। राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिति कम भएपछि रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउन भन्दै सरकारले वैदेशिक रोजगारीमा रहेका कामदारका लागि पनि प्राथमिक सेयर आरक्षण प्रदान गरेको थियो। कम्पनीले ऐन बमोजिम प्रत्येक कम्पनीले 30% सेयर अनिवार्य रूपमा सर्वसाधारणका लागि जारी गर्नुपर्ने व्यवस्था छ। सर्वसाधारणका लागि छुट्याएका 30% सेयरलाई 100% मानि त्यसको 10% सेयर वैदेशिक रोजगारीमा रहेको कामदारका लागि आरक्षण गरिएको छ। नेपाल धितोपत्र बोर्डले कार्तिक 17 गतेका लागि लागू हुने गरी धितो पत्र निष्कासन तथा बाँडफाँड निर्देशिका 2079 संशोधन गर्यो। यो मिति पश्चात धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति प्राप्त गर्ने सम्पूर्ण सङ्गठित संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासनको व्यवस्था लागू गरिएको छ। केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनिया प्राविधिक टोली काठमाडौँ आउने भएको छ। लामो समय सम्पर्कमा नरहेको प्राविधिक टोलीले अध्ययनका लागि छिट्टै आउने सन्देश पठाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। चिनिया टोली आएपछि सम्भाव्यता अध्ययनका लागि नेपाल र चीन सरकार बीच सम्झौता हुनेछ। त्यसका लागि काम अघि बढ्ने भौतिक मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवप्रसाद नेपालले जानकारी गराउनु भएको छ। काठमाडौँ केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भनेको धेरै भयो, उहाँले भन्नुभयो। तर लामो समय चिनिया प्राविधिक टोली सम्पर्कमा नआउँदा ढिलाइ भएको हो। अहिले उनीहरूलाई नै चासो देखाएका छन्। अहिले दुई देशका उच्च अधिकारी सम्पर्कमा रहेको नेपालको भनाइरहेको छ। कुनै समय नआए चाँडै सम्झौता प्रक्रिया टुङ्गिन्छ, उहाँले भन्नुभयो। यसअघि गरिएको पूर्व सम्भाव्यता अध्ययनको प्रारम्भिक विषय मात्र आएका छन्। अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, सुरुङ पुलको उचाइ, स्टेसन लगायतका विषय टुङ्गिनेछ। तर रेलमार्ग कस्तो बन्ने भन्नेबारे कुनै पनि मोडालिटी तयार भएको छैन। 2078 चैतमा काठमाडौँ केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो। नेपाल विद्युत प्राधिकरणले विद्युत उपयोग गरे बापत 42 करोड 33 लाख रुपियाँ बकौता तिर्न उदयपुर सिमेन्टलाई पत्र काटेको छ। 2076 सालदेखि बकौता राखेको उद्योगले पछिल्लो 4 महिना भुक्तानी नै बन्द गरेपछि प्राधिकरणले लाइन काट्नेसम्मको चेतावनी दिएको छ। मिटर रिडिङ गरेको 60 दिनसम्म महसुल नबुझाए बिना सूचना जुनसुकै समयमा पनि लाइन काटिनेछ। प्राधिकरणले प्रादेशिक कार्यालय र विराटनगरमा शुक्रबार पठाएको पत्रमा उल्लेख गरिएको छ। प्राधिकरण उदयपुर वितरण केन्द्रका प्रमुख पङ्कज कुमार गोइतले 4 महिनादेखि उद्योगले महसुल नबुझाएपछि पत्र पठाएको बताउनुभयो। बकौता रकम 2076 सालदेखि नै हो, थोरै थोरै तिरेकाले जरिवाना बढ्दै गएको छ। 4 महिना यता भुक्तानी नै बन्द भयो, गोइतले भन्नुभयो। पटक पटक पत्र पठाउँदा पनि बकौता तिर्न चासो नदिएपछि लाइन काट्ने चेतावनी दिएका हौँ। प्राधिकरणका अनुसार उद्योगमा चलाएको महिनामा 2.5 करोडदेखि 3 करोडसम्म विद्युत महसुल उठ्ने गरेको छ। उद्योग नचल्दा करिब 70 लाख रुपियाँ महसुल उठ्दै आएको छ। उद्योगको धराशायी बनिरहँदा लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण नेउपानले भने कार्यालयमा त्यति उपस्थिति रहँदैन। नेपाल औद्योगिक मजदुर सङ्गठनका अध्यक्ष महावीर चौधरीका अनुसार नेउपाने 1 महिनामा 4-5 दिन मात्रै हाजिर गर्नुहुन्छ, बाँकी समय काठमाडौँमै बस्ने गरेको उहाँको भनाइ रहेको छ। उद्योग धराशायी हुनुमा धेरै कारण छन्, व्यवस्थापनको समस्या र लापरवाहीले उद्योगको अवस्था दयनीय भयो। चौधरीले भन्नुभयो, विद्युतको बिल तिर्न सकेका छैनौँ, अधिकांश पर्याप्त कर्मचारीलाई सुविधा पाएका छैनन्, अन्य कर्मचारीले पनि सुविधा रोकिएको छ। उद्योगको आर्थिक अवस्था दयनीय भएपछि यहाँ क्रियाशील चार युनियनले तालुक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्थानीय सरकारलाई समेत गुहारी रहेका छन्। प्रत्यक्ष वैदेशिक लगानी एफडिआईका क्षेत्र चालु आर्थिक वर्षको सुरुवातदेखि नै चरम मन्दी देखिए पनि कार्तिक महिनाको तथ्याङ्क सुधारको सङ्केत गरेको थियो। साउनदेखि असोजसम्म तीन महिनाभन्दा कार्तिकमा उद्योगको दर्ताको सङ्ख्या र लगानी प्रतिबद्धता बढी थियो, तर त्यो उत्साह एक महिना पनि टिक्न सकेन। मङ्सिरको तथ्याङ्क सार्वजनिक हुँदा वैदेशिक लगानीको क्षेत्रमा अझै मन्दी नहट्ने सङ्केत देखिएको छ। उद्योग विभागका अनुसार मङ्सिरमा 16 मात्रै विदेशी लगानी स्वीकृत भएका छन्, जसमा 84.90 करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ। कार्तिक महिनाको तुलनामा लगानी प्रतिबद्धता 2.81 करोड रुपियाँले कमी आएको छ। विभागका अनुसार कार्तिकको तुलनामा मङ्सिरमा 76.71% लगानी प्रतिबद्धतामा कमी आएको देखिएको छ। बैङ्कको चरको ब्याज दर, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास, दक्ष जनशक्तिको अभाव लगायतका समस्या झेल्दै आएका उद्योग व्यवसाय लगानी विस्तार पनि गरिरहेका छन्। उनीहरूले प्रतिकूल औद्योगिक वातावरण पनि नयाँ नयाँ उद्योग स्थापना गर्ने क्रमलाई भने रोकेका छैनन्। 2.5 अर्ब रुपियाँको लगानीमा स्वस्तिक रोलिङ मिल सञ्चालनमा ल्याइएको उद्योगी रमेश राठी को भनाइरहेको छ कि लगानीको वातावरण छैन भनेर हात बाँधेर बस्नु त भएन, हाम्रो काम भनेको उद्योगमा व्यवसाय चलाउने हो। आशा गरौँ बिस्तारै अहिले देखिएका सबै समस्या समाधान हुँदै जानेछन्। राठीसहितको लगानीमा स्थापना भएको मिलले व्यावसायिक उत्पादनहरू समेत सुरु गरेको छ। सुनसरी दुहबी नगरपालिका 1 स्थापना भएको रोलिङ मिलले कच्चा पदार्थ स्पन्जमा आधारित 500 टन क्षमताको मिल सञ्चालनमा ल्याएको छ। भारतबाट ब्लेड आयात गरी फलामे डन्डी उत्पादन गर्ने अर्ध तयारी उद्योगको विकल्पमा स्वस्तिक रोलिङ मिलको कच्चा पदार्थमा आधारित उद्योगबाट बजरङ्ग ब्रान्डको उत्पादन बजारमा पठाउन थालेको छ। सञ्चालनमा पत्रकार सम्मेलन गरेर उद्योगको व्यावसायिक उत्पादन सुरु गरेको जानकारी दिएको छ। स्वस्तिक रोलिङ मिलले 70% स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर टिएमटी छड, बिलेट, एङ्गल, च्यानल र आइबिमको उत्पादन सुरु गरेको छ। केही समय अघिसम्म बिलेट, एङ्गल, च्यानल र आइबिमा पूर्णतया भारतीय उत्पादनमा निर्भर रहेको, पछिल्लो समय नेपालमा यी उत्पादनमा आत्मनिर्भर हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ। पर्यटनको राजधानी भनिने पोखरामा सञ्चालित साहसिक खेल जिपलाइनले अफिसियल ओल्ड रेकर्ड प्रमाणपत्र पाएको छ। जिपलाइन सञ्चालन गर्ने कम्पनीको हाई ग्राउन्डमा एडभेन्चर नेपालका अनुसार टेलेस्ट एन्ड एन्टिपिटमा जिपलाइनको ओल्ड रेकर्ड कायम गरेको प्रमाणपत्र पाएको कम्पनीका निर्देशक दिनेश महर्जनले धेरै भिरालो र अग्लो जिपलाइन विश्वमै अरू नभएकोले ओल्ड रेकर्ड राख्ने विश्वका 3 संस्था विश्वकै भिरालो र अग्लो जिपलाइनका रूपमा आफूहरूलाई दर्ता गर्न आवेदन दिए अनुसार अहिले अफिसियल ओल्ड रेकर्ड प्रमाणपत्र पाएको बताउनुभयो। हाई ग्राउन्डले नेपालमा पहिलो पटक सन् 2012 जुनमा जिपलाइनको सुरुवात गरेको थियो। संसारकै सबैभन्दा बढी भेरालो र 56 डिग्रीको अग्लो जिपलाइन भएकोमा अफिसियल ओल्ड रेकर्ड प्रमाणपत्र दिएको छ। उहाँले भन्नुभएको छ, समुद्र सतहदेखि 1,550 मिटर उचाइमा रहेको सारङकोट माथिल्लो स्टेसनबाट तल्लो स्टेसन हेम्जासम्म भर्टिक ड्रप भिरालो 600 मिटर दूरीमा यो जिपलाइन रहेको छ। नेपालले अति कम विकसित मुलुक एलडिसीको श्रेणीबाट स्तर उन्नति गरेसँगै अब नेपालसँग चुनौती पनि थपिने देखिएको छ। संयुक्त राष्ट्रसङ्घीय कमिटी फर डेभलपमेन्ट पोलिसी सिडिपीको सिफारिस अनुसार सन् 2026 विकासशील बढुवा हुन लागेको नेपालले त्यसपछि विकासशील मुलुकमा का रूपमा केही अवसर पाउने भए पनि अहिले कतिपय राष्ट्र तथा संस्थाबाट पाइरहेको विभिन्न खाले सहुलियत र अनुदान सहायता रोकिने देखिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्चाको भनाइरहेको छ, पाइरहेको सहुलियत र सुविधा हट्दा नेपाली उत्पादनको प्रतिस्पर्धा गर्न सक्ने क्षमता नयाँ क्षेत्रमा चाहिन्छ। चुड सुविधा नपाएपछि निर्यातका लागि नयाँ क्षेत्र आवश्यक पर्छ, त्यो हुन सकेन भने समस्या सिर्जना हुने उहाँको भनाइरहेको छ। त्यस्तै पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपालले सन् 2026 मात्रै एलडिसी अन्तर्गत पाइरहेका सहुलियत रोकिने भएकोले नेपालले त्यति बेलासम्म आफूलाई सक्षम बनाउनु पर्ने र यो चुनौतीका रूपमा अझै समय लाग्ने र यसलाई अवसरमा बदल्नुपर्ने बताउनु भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले पुस 15 गतिभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ। प्राधिकरणले शनिबार एक सूचना प्रकाशित गरी यही पुस 15 गतिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम पूर्ण रूपमा कार्यान्वयन हुने बताएको छ। मोबाइल सेटको गैरकानुनी आयात बिक्री वितरण तथा प्रयोगकर्तालाई निरुत्साहित गरी थप व्यवस्थित गर्न चोरी भएका तथा हराएका मोबाइल सेटलाई ट्र्याकिङ र ब्लकिङ गर्न प्राधिकरणले यस अङ्गी परीक्षणका रूपमा MDMS लागू गरेको बताएको छ। विदेशबाट आउने नेपाली निजी प्रयोगका लागि आफ्नै साथमा ल्याएका तर MDMS प्रणालीमा दर्ता नभएका वा गरेको सबैभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू 15 डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन 2064 अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन लिई प्रणालीमा अद्यावधि गर्न प्राधिकरणले उक्त सूचना मार्फत अनुरोध गरेको छ। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर अमेरिकी डलर एकको खरिद दर 132.28 रुपियाँ बिक्री दर 132.88 रुपियाँ संयुक्त अरब इमिरेट दिराम एकको खरिद दर 36.02 रुपियाँ बिक्री दर 36.18 रुपियाँ कतारी रियाल एकको खरिद दर 36.20 रुपियाँ बिक्री दर 36.37 रुपियाँ कुवेती दिनार एकको खरिद दर 400.71 रुपियाँ बिक्री दर 400.63 रुपियाँ र बहराइन दिनार एकको खरिद दर 350.86 रुपियाँ बिक्री दर 352.45 रुपियाँ रहेको छ। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी भीम विश्वकर्मालाई धन्यवाद दिँदै बागवत विदा हुन्छु। नमस्कार।